أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. فسبحان الله حين تمسون وحين تصبحون وله الحمد في السماوات والأرض عشيا وحين تظهرون. قال النبي صلى الله عليه وسلم: كلمتان حبيبتان إلى الرحمن، خفيفتان على اللسان، ثقيلتان في الميزان، سبحان الله وبحمده سبحان الله العظيم. قابل احترام بزرگوں، بھائیوں، دوستوں، ابھی آپ حضرات نے حقائق عبد الرب کے عنوان سے ایک نظم سماعت فرمائی. کس نے کتنا سمجھا، کتنا نہیں سمجھا، کس نے سمجھا، کس نے نہیں سمجھا، اس کا کوئی صحیح اندازہ تو قائم کرنا دشوار ہے. مجھے پڑھی گئی آیات کی روشنی میں، حدیث شریف کی روشنی میں، پڑھی گئی نظم کی روشنی میں کچھ باتیں آپ کو سنانے کی. ایک ہی ہے کہ تخلیق انسانی کا مقصد عرفان رب ہے، رب کی معرفت کے لیے اللہ نے پیدا کیا. وما خلقت الجن والانس الا ليعبدون، میں نے جنوں اور انسانوں کو اپنی عبادت کے لیے پیدا کیا. یہ ترجمہ ہے اس کا. اس کی تفسیر میں کہتے ہیں کہ جنوں اور انسانوں کو میں نے اپنی معرفت کے لیے پیدا کیا. وما خلقت الجن والانس الا ليعبدون، اے لیعرفون، اے معنی یعنی. تفسیر عربی پڑھنے والے لوگ اے بولے تو وہ نہیں پریشان نہیں ہوتے، جو لوگ عربی نہیں جانتے وہ لوگ اے بولے تو کیا مطلب ہے اس کو سمجھے، اس لیے وضاحت کرنے پڑ رہے. پھر طالب علم، علمانہ ذہن رکھنے والے میں ایک سوال پیدا ہوتا ہے کہ تفسیر جب اس کی معرفت کے لیے پیدا کرنا ہے تو پھر ایسی صورت میں لیعرفون ہی کہہ دیتے، لیعبدون کیوں فرمایا گیا؟ سوال پیدا ہوتا ہے طالب علم میں، بشرطے کہ طالب علم. ہمارے استاد محترم فرماتے تھے طالب علم تو بہت بڑی چیز ہے، اور آج کل طالب علم بہت کم ہے، طالب فلم بہت زیادہ ہے. تو رئیس المفسرین نے لیعبدون کی تفسیر لیعرفون سے کی. طالب علم نے پوچھا کہ لیعرفون سے جب اس کی تفسیر ہے تو بھی لیعرفون ہی لفظ ہوتا، لیعبدون کیوں لایا گیا؟ تو اس کی وجہ بیان کرتے ہوئے یوں فرمایا گیا ہے کہ معرفت سے مقصود رب کی عبادت ہے. اگر صرف لیعرفون ہی رہتا تو آج کل بہت سارے لوگ ہیں عبادت کون کرنا، جو ابھی ان کو پہچانے نہیں یا ان تک پہنچے نہیں. جس معرفت کے ساتھ میں عبادت ہے وہ معرفت معرفت ہے. جو معرفت ایسی ہے جس کے ساتھ میں عبادت نہیں ہے تو وہ معرفت نہیں ہے، وہ خوش فہمی ہے معرفت. اور آپ کو معلوم ہے کہ جب تک کہ معرفت نہ ہو عبادت میں جان نہیں آتی. جان کر کسی چیز کو کرنا علیحدہ چیز ہوتی، بغیر جانے کے کرنا، بغیر پہچانے کے کرنا ایک زبردستی کا سا عمل ہوتا ہے. پھر اس کا مزداق بنا ہوا ہے. اس وقت میں ایک بڑا طبقہ اللہ کو مخاطب کر کے ایک بزرگ نے فرمایا لاکھوں تیرے ماننے والے کوئی نہیں پہچاننے والا. صورت حال ہے اس وقت. جب معرفت آدمی کو حاصل ہوتی ہے تو ظاہر ہے کہ معرفت کے دو پہلو ہیں، ذات ناقص کی معرفت، ذات کامل کی معرفت. جب تک کہ ذات ناقص کی معرفت حاصل نہیں ہوتی اس وقت تک کیا کیا کیفیات رہتے ہیں پوری تفصیل سنائے بغیر دو چار جملے سن لو. میں، میرا، میری خواہش، میری مرضی، میں بولے جیسا سننا، میرے کو مقام دینا، میرے کو اہمیت دینا، میں مستحق ہوں کرسی کا، میرا نام ہو، میری حیثیت ہو، अभी आप मुझे नहीं पहचानते हैं, आप अभी मुझे समझे नहीं हैं। समझ में आ रहे हैं जुमले? कब कब निकलते ये? जब अपनी मारिफत नहीं हो। सारी खराबियों की जड़ है जड़ ये। अल्लाह रज़ाए खैर दे बुजुर्गों ने दीन को, उन लोगों ने बिल्कुल मुनासिब जगह जो असल पॉइंट है वहां उन लोगों ने उंगली रखी। इसीलिए ये जितने जुमले हैं ये सब बड़ेपन के इजहार करने के लिए है ना, अपनी बड़ाई के इजहार के लिए हैं ये पूरे जुमले। और हदीस में आता है कि ये बंदे में पाया जाने वाला वस्फ इस कदर बुरा है, इस कदर बुरा है, इस कदर बुरा है कि कियामत के दिन परवरदिगार आलम जन्नत में उस वक्त तक दाखिल ही नहीं करेंगे उस शख्स को जिसके दिल में राई बराबर भी तकब्बुर होगा। ला यदखुलुल जन्नत मन कान फी कल्बिहि मिसकाल ज़र्रतिन मिन किबर, जर्रा बराबर भी जिसमें किबर होगा अल्लाह जन्नत में दाखिल नहीं करेगा। इतना नापसंदीदा है। और यही वो बला होती है जिस बला के रहने की वजह से आदमी हक बात को कबूल करने से इनकार कर देता है। इबलीस लईन के बारे में परवरदिगार आलम ने कुरान पाक में फरमाया अबा वस्तकबरा वकान मिनल काफिरीन, इनकार किया तकब्बुर किया काफिरों में से हो गया। चलिए अल्लाह पाक ने कुरान पाक में फरमाया अल्लाह तकब्बुर करने वालों को पसंद नहीं फरमाते। और जब वो तकब्बुर करता है अपने आप को बड़ा समझता है तो फिर उनकी इबादत में हकीकत आती ही नहीं ना। जब उनकी इबादत में हकीकत नहीं आती तो फिर ऐसे लोग जो इबादत से इनकार करते हैं अपने इस मुत्तरीन मजमून सिफत की वजह से, उनके बारे में अल्लाह ने फरमाया इन्नल्लज़ीना यस्तकबिरूना अन इबादती सयदखुलूना जहन्नम दाखिरीन, मेरी इबादत से तकब्बुर करने वाले जहन्नम में जलील दाखिल होंगे। अल्लामा इब्न कय्यिम जौज़ी रहमतुल्लाहि अलैह ने लिखा है कि किबर कुफ्र का एक रुकन है और इसकी खासियत और खसूसियत यह है कि ये हक के आगे झुकने नहीं देता। ये बीमारी कब रहती भाई? जब अपनी मारिफत हासिल नहीं होती। इसलिए जरा पहले अपने आप को पहचान। लोग बोलने को बोल देते हैं अभी आप मेरे को नहीं पहचाने बोल के बोल देते, वो बेचारा खुद अपने आप को पहचाना हुआ नहीं। अगर उन अपने आप को पहचाना हुआ होता तो उसकी जबान से कभी ये जुमला नहीं निकलता कि आप मुझे पहचाने नहीं। इसीलिए एक बुजुर्ग ने इलाज किया था एक ऐसे ही घुमंडी का, किसी नामुनासिब और नाजेबा हरकत पर बुजुर्ग ने फरमाया आपको ऐसी हरकत जेब नहीं देती, आपको ऐसा नहीं करना चाहिए। तो उन्होंने कहा कि जानते नहीं मैं कौन हूं, हम लोग आते तो डर जाते थे कि क्या। वो बुजुर्ग थे, उन्होंने फरमाया बाबा मैं तुझको जानता हूं, तू अपने आप को जितना जानता है ना उससे ज्यादा तुझको मैं जानता हूं। अपनी मारिफत होना, अपनी मारिफत नक्स से होगी। ये जुमला बुजुर्गों का बार बार सुना होगा आपने, मन अरफा नफ्सहु फकद अरफा रब्बहु। बुजुर्गों का एक जुमला है ये, जो अपने आप को पहचानेगा वो अपने रब को पहचानेगा। क्या मतलब है इसका? मन अरफ नफ्सहु बिन नक्स अरफ रब्बहु बिल कमाल, जो अपने आप को अपने नक्स से पहचानेगा तो अपने रब को कमाल से पहचानेगा। तमाम सिफात पर आप ऐसे ही ये जुमला जारी कर सकते हैं। नज़म में जो बात सुनाई गई है ना, कह को सुनाई गई है, आप लोग भी सोचते होंगे आपको मालूम है कि यहाँ जो अशार पढ़े जाते हैं हमदिया अशार हों कि नातिया अशार हों कि नज़म से मुतालिक अशार हों, ये कोई सामिया नवाजी के लिए नहीं होते। इसमें हकायक का जिक्र होता है, बाकायदा एक इल्म है वो। और इंसान की खसूसियत है कि अच्छी आवाज से वो किसी बात को सुनता है तो उसके जहन नशीन दिल नशीन होती है, इसलिए वैसा सुना है। हमारे अंदर एक खसूसियत है, वो ये है कि हमको किसी भी चीज की अच्छी तरीके से जानकारी एक दूसरे के जिद्स के जरिए से आसानी से हो जाती। عربی کا ایک مشہور جملہ ہے, تعرف الاشیاء بازدادها, چیزیں اپنی زدوں سے پہچانی جاتی. نقص سمجھ میں آئے گا تو کمال سمجھ میں آئے گا, موت کیا ہے معلوم ہوں گا تو حیات کیا ہے سمجھ میں آئے گا, جہل کیا ہے سمجھ میں آئے گا تو علم کیا ہے سمجھ میں آئے گا, عجز کیا ہے سمجھ میں آئے گا تو قدرت کیا ہے سمجھ میں آئے گی, اندھاپن کیا ہے سمجھ میں آئے گا تو نظر آنا یا بصارت کیا چیز ہے وہ سمجھ میں آئے گی, نہیں سننا سمجھ میں آئے گا تو سننا سمجھ میں آئے گا. زدوں سے چیزیں پہچانی جاتی ہیں, اس واسطے بات بھی سمجھ میں آ جائے اور محفل میں تھوڑی سی خوشگواری بھی پیدا ہو جائے. اس لیے کبھی کبھی سناتا ہوں میں کہ یہ جتنے گورے ہیں نا یہ پورے کالوں کی قدر کرنا کہیں گزر, اگر کوئی کالا نہ ہوتا سمجھ میں آتے گورے, کوئی سمجھ میں نہیں آتا, قدر کرو کالوں کی. بہت بڑی بات ہے دوستو یہ, آج کل یہ رنگوں پہ آپس میں اترا لیتے ایک دوسرے کے خلاف, میں گورا ہوں تم کالے. سوال یہ ہے کہ آپ میں گوراپن آپ کا ہے کہ کسی اور کا دیا ہوا, گورا بنایا کس نے, اس کو کالا بنایا کس نے؟ اب آپ کو کالے پن پہ اعتراض ہے تو بنانے والے پہ اعتراض کر رہے, نہیں سمجھ میں آ رہی باتیں بھائی؟ ذرا دھیان دینا, توجہ دینا ہے کہ ہم لوگ سمجھتے ہیں کہ چھوٹا چھوٹے سے ہم غلطیاں کرتے ہیں, صورتیں بنی ہوئی ہیں, کسی کی صورت کیسی, کسی کی صورت کیسی, کس نے بنائی یہ صورت؟ اللہ تعالیٰ ارشاد فرماتے ہیں, هو الذی یصورکم فی الارحام کیف یشاء, اللہ تمہاری صورتیں بناتے ہیں مانگ کے رحموں میں. اسی لیے نبی رحمت صلی اللہ علیہ وسلم نے بڑی وضاحت سے یہ بات ارشاد فرما دی, لا فضل لعربی علی عجمی ولا لابیض علی اسود الا بالتقوی, کوئی فضیلت نہیں ہے کسی گورے کو کسی کالے پر, کسی عربی کو کسی عجمی پر, اگر کوئی فضیلت حاصل ہے تو تقوی کی بنیاد پر ہے بس. اللہ جل شانہ نے فرمایا, ان اکرمکم عند اللہ اتقاکم, جو تم میں سب سے زیادہ تقوی والا وہ اللہ کے نزدیک سب سے زیادہ معزز اور مکرم. باقی دولت کسی کو کم وہ دیتے ہیں, کسی کو زیادہ وہ دیتے ہیں, ایسی صورت میں دولت والا اترا نہیں سکتا غریب پر, بڑا اترا رہے آج کل لوگ مال و دولت کی بنیاد پر. وہ کیا ہے, دو کوڑی کا آدمی, ارے بھائی یہ کوڑیوں کی بنیاد پہ کوئی تھوڑا ہی بڑا چھوٹا ہوتا ہے؟ اس کے پاس پیسے زیادہ ہیں, اس کے پاس پیسے کم ہیں, تو اس کا عزت والا ہونے اس کا ذلت والا ہونے کی علامت ہے, ایسا تو نہیں. پھر اترانا کہتا ہے, بنیادی حقیقتیں جب سمجھ میں نہیں آتی تو پھر یہ ماحول میں معاشرے میں اس قسم کی خرابیاں پائی جاتی. ساری خرابیاں انہی بنیادوں پر ہیں کہ دین کی بنیادی باتیں سمجھ میں نہیں آئی, دین سے ناواقفیت کا یہ عالم ہے. پھر اس کے ساتھ ساتھ خوش فہمی میں بھی مبتلا ہوگا کہ ہم کو بہت کچھ معلوم ہے, ایک الگ بیماری پیدا ہو گئی. اسی لیے کہتے ہیں کہ حقائق کا علم ایک علیحدہ چیز ہے. اسی لیے ہمارے بزرگوں کی دعاؤں میں ایک دعا ملتی ہے, اللہم ارنا حقائق الاشیاء کما ہیا, اے اللہ ہمیں چیزوں کی حقیقتیں ایسی ہی دکھلا دیجئے جیسی وہ ہیں. اس لیے اللہ جل شانہ سے دعا مانگتے رہے, مولا علم حقیقی علم صحیح عطا فرما. دو چار باتیں معلوم کرنے کی, کسی خوش فہمی میں کسی غلط فہمی میں گرفتار نہیں ہونا. علم کی دنیا بہت وسیع ہے, علم کا سمندر بہت گہرا ہے, اور انسانوں کو دیا گیا علم بہت تھوڑا ہے, سب کا مجموعہ ہی بہت تھوڑا ہے. پورا جو لوگوں میں علم دیا گیا وہی بہت تھوڑا ہے, پورے لوگوں میں مجھے ملا ہوا جو علم ہے وہ تو بہت ہی تھوڑا ہے. اب وہ تھوڑے پہ اتنا کرنا ہے کہ تھوڑا نہیں ہے ہتھوڑا, تبڑا سمجھ لی. غرض دوستو یہ جو نظم ہے نا وہ حقائق بیان کیے جائیں اس میں بندے کے اور رب. ہماری جو اصل حقیقت ہے وہ سبحان اللہ کے بیان سے پہلے بیان کی گئی, اور ان کی جو اصل خوبی ہے وہ الحمدللہ سے پہلے بیان کی گئی. یہ لفظ کہے کو بولا میں ذرا وہ بھی ذہن میں رکھی, ہماری جو اصل حقیقت ہے وہ بیان کی گئی. کہے کو بولے تو بعض نئے سننے والے یوں سمجھتے ہیں کہ اندھا ہے بندہ سبحان اللہ, بینا ہے مولا الحمدللہ. تو بولنے والے صاحب صحیح بول رہے ہیں, کیسا بول رہے ہیں سمجھ میں نہیں آ رہا. اس وقت کہ بندے کو اندھا ہے بول کے بول رہے ہیں, حالانکہ میں بھی بندہ ہوں, دیکھ رہا ہوں, میں بینائی ہے مجھے, آنکھیں ہیں مجھے, بصارت ہے مجھ میں, دکھائی دے رہا ہے مجھ کو. کسی نئے کو ایسا سوال ذہن میں آ سکتا ہے, اس لیے بولا ہمارے اصل حقیقت کو بیان فرمایا گیا ہے سبحان اللہ سے پہلے والے جملے میں, اور ان کے اصل کمال کو بتلایا گیا ہے الحمدللہ سے پہلے والے جملے میں. اصل یہ ہے. وہ کیسے معلوم ہوا؟ وہ ایسے معلوم ہوا کہ ہم لوگ پہلے تھے نہیں, حیات سے خالی آری علم الہی میں تھے, حیات نہیں تھی. اب حیات نہیں تھی جس کا ذکر اللہ پاک نے قرآن پاک میں ان الفاظ میں کیا, کیف تکفرون باللہ وکنتم امواتا, تم کیسے انکار کرتے ہو اللہ کا حالانکہ تم بے حیات تھے, مردہ تھے. اب مردے میں دیکھنا ہوتا, سننا ہوتا ہے, بولنا ہوتا ہے, کچھ کر سکنا ہوتا ہے, کچھ ارادہ, کچھ جانکاری, کچھ قدرت ہوتی, کچھ کچھ بھی نہیں ہوتی نا. کبھی دیکھے نہیں تھا کہ مردے کو کوئی سیوا کسی بارے میں مشہور ہو جائے کہ یہ مر گیا, انتقال ہو گیا, اس کا دیکھنے کے واسطے گئے. آپ جا کے ان کو دیکھنا چاہے اور اظہار غم میں آنسو ٹپکانا چاہے اور ان کا کپڑا ہٹا کے ان سے ان کو دیکھتے ہی انہوں پوچھے کیسے تشریف لانا ہوا. کیا ہوگا بھائی, تشریف لائیں گے؟ جب حیات ہی نہیں تھی تو سننا نہیں تھا, دیکھنا نہیں تھا, بولنا نہیں تھا, کچھ کر سکنا نہیں تھا, نہ ارادہ تھا, نہ علم تھا, نہ واقفیت تھی, کچھ بھی نہیں تھا نا. وہ حقیقت بیان کی گئی ہے سبحان اللہ سے پہلے. بندہ ہے بندہ سبحان اللہ بولے تو حقیقت میں, اور اب اب یہ جو دیکھتے ہوئے ہونے کی حالت ہے اس کے بارے میں بتایا گیا ہے, کاسب ہے بندہ سبحان اللہ, فائل ہے مولا الحمدللہ. ان کی چیز لینا, اس سے فائدہ اٹھانا, یہ ہے کام بندے کا. اسی واسطے کہتے ہیں کہ فعل کی تخلیق کی دو نسبتیں ہیں, خلق فعل کی دو نسبتیں, ایک اللہ کی طرف اسے کہتے ہیں خلق فعل, اور ایک بندے کی طرف اسے کہتے ہیں کسب فعل. بات سمجھ میں آئی تو بہت سارے شکوک, شبہات, اعتراضات ویسے ہی ختم ہو جاتے. یہ نہیں دیکھنا بولے تو کئی گنے دیکھنا, پوچھتا ہوں. یہ نہیں بولنا بولے تو کئی گنے بولنا, یہ نہیں سننا بولے تو کئی گنے سننا. میری آنکھیں ہیں, مت دیکھو بولنے والے آپ کون. میری زبان ہے, زبان بند رکھو بولنے والے آپ کون. یہ کب نکلتے ہیں جملے؟ جب حقیقت کا علم نہیں ہوتا, اپنی معرفت نہیں ہوتی. تو اس وجہ سے یاد رکھیں اس بات کو کہ اب جو چیزیں ہمارے پاس ہیں, جس جن چیزوں سے اس نظم میں نفی کی گئی ہے, وہ تمام کی تمام چیزیں عطائی ہیں, امانتن ہیں, عارضی ہیں, عاریتن ہیں, استعمال کے لیے ہیں. اور یہ سب کچھ کے بارے میں کل قیامت کے دن پوچھا بھی جانے والا ہے, اس کو استعمال کیسا کی. اللہ پاک نے فرمایا لا يسأل عما يفعل وهم يسألون. اللہ کیا کرتے ہیں اللہ سے کوئی پوچھ نہیں سکتا, ہم جو کچھ کر رہے ہیں اس کے بارے میں پوچھا جائے گا. ثم لتسألن يومئذ عن النعیم, نعمتوں کے بارے میں تم سے پوچھا جائے گا. زندگی کاہ میں کمائی, جوانی کاہ میں کمزور کی, مال کہاں سے کمایا, مال کہاں خرچ کیا, علم پر کتنا عمل کیا. جب تک کہ یہ پانچ سوالات نہ ہو جائیں کوئی صاحب بھی اپنی جگہ سے نہیں ہٹ سکتے قیامت کے دن. سب چیزیں ہیں, ان کی دی ہوئی ہیں, اسی لیے پوچھیں گے. اسی لیے اب ان چیزوں کا جو استعمال ہے نا, یہ قسم قسم سے اللہ کی ذات پاک ہے. ہمارا حساب کتاب ہمارے قسم پر ہے. نعمت جو دی گئی ہے, اس نعمت کو تم نے استعمال کیسے کیا ہے, اس کا سوال ہوگا. اسی لیے فرما گیا ہے قرآن پاک میں, لہا ما کسبت والیہا ما اکتسبت. آدمی کے فائدے کے لیے وہی چیز ہوگی جو اس نے کمائی, اور آدمی کے نقصان کا ذریعہ بھی وہی چیز بنے گی جو اس نے کمائی. لہا بمانا فائدہ, علیہا بمانا نقصان. لہا ما کسبت والیہا اکتسبت. نفس انسانی کو جو کچھ اس نے کمایا ہے اس کا فائدہ حاصل ہوگا, اور نفس انسانی پر جو کچھ اس نے کیا ہے اس کا وبال ہوگا. یہ معنی ہو گیا. اس لیے اب جتنی چیزوں کی نفی کی گئی ہے اس میں, اس نظم میں, ہر ہر چیز کے بارے میں خیال رکھنا ہے. اب ان میں سے جو چیز بھی مجھے اپنے پاس میں محسوس ہو رہی ہے, پائی جا رہی ہے, یہ اصلاً تو میری ہے نہیں. اس واسطے کبھی زندگی میں بغیر شعور کے میری بولنا بھی نہیں. شعور سے بولو, بغیر شعور کے مت بولنا. امانت کی حیثیت سے میری بولنا ٹھیک ہے, ذاتی حیثیت سے بھول کے بھی نہیں بولنا. اب یہاں پر پہنچنے کے بعد سب سے پہلا تاثر تو اس تفصیل کے سننے کے بعد یہ سمجھ میں آنا چاہیے کہ میں یہ سارے نقائص کا مجموعہ ہوں. اتنے سارے عیوب میرے اندر ہیں. جب بات ایسی ہے تو ایسی صورت میں مجھے کبھی اپنی زندگی میں اپنے بارے میں کسی خوش فہمی میں مبتلا نہیں ہونا ہے. بعض بعض مولوی لوگ بہت زیادہ پوچھتے رہتے ہیں, صاحب ہم لوگ بلاتے ہیں جا کے تقریر کرتے ہیں تو لوگ آ کے بولتے ہیں بہت اچھی تقریر کرے, بہت اچھا بیان کرے. کوئی قرآن سن کے بولتا بہت اچھا قرآن شریف پڑھتے, کوئی آواز سن کے بولتا بہت اچھی آواز ہے. لوگ تعریف کرتے اس کی وجہ سے تھوڑی سی اندر خوشی ہوتی, یہ ہوتا اور وہ ہوتا, بلکہ کبھی کبھی تقاضا بھی رہتا لوگ آ کے بولنا میں کیسی تقریر کر رہا, کیا کیا خرابیاں رہتے اندر پوچھنے کو. ہم لوگ آ کے تعریف کرے تو ایسی صورت میں کیا سمجھنا چاہیے؟ اس کے سامنے ایک اچھائی آئی تو اس نے اچھائی کا تذکرہ کیا ہے, آپ کے توسط سے آئی ہے تو آپ کے حوالے سے کیا ہے. اس کے سامنے ویسی بات آئی ہے تو اس نے ایسا تذکرہ کر دیا ہے. لیکن اپنے کو یہ سوچنا چاہیے کہ جو مائک ہے نا, میں بھی کیسی آواز پھینکتا ہوں بول کے, کب تو بھی سنے اس سے, سنے کب تو بھی. لوگ بولتے ہیں مائک بہت اچھا ہے بول کے, ہے نا, مگر کبھی اس سے سنے انہیں بولتا ہوں میں بھی کیسی اچھی آواز پھینکتا ہوں. ارے بھائی یہ مائک ہے, یہ آواز پہنچانے کا ایک آلہ ہے, اس کو خود نہیں معلوم ہے کہ مجھ سے یہ کام لیا جا رہا ہے. معلوم ہے اسے, اس کو تو یہ بھی نہیں معلوم ہے. مگر اس میں اور ہم میں کیا فرق ہے بولے تو, ہم سے یہ کام لیا جا رہا ہے کا شعور ہے, اس میں نہیں ہے. مگر جب یہ سمجھ میں آئے گا کہ میں تو صرف ایک راستہ ہوں جس کے ذریعے سے ایک بات پہنچ رہی ہے, وہ جس جو بولنے کے واسطے جو زبان چاہیے وہ زبان بھی ان کی, اس کے واسطے جو آواز چاہیے وہ آواز بھی ان کی, اور اس کے تلفظ کے واسطے جو جانکاری چاہیے وہ جانکاری بھی ان کی, اور مناسب وقت پر مناسب لفظ کو بولنے کے واسطے جس دماغی صلاحیت چاہیے وہ صلاحیت ان کی, اور اس کو سمجھتے ہوئے بولنے کے واسطے جو دل چاہیے وہ دل کا فہم ان کا, اور ان تمام چیزوں کے وجود میں آنے کے واسطے جو حیات چاہیے وہ حیات ان کی. تو ایسی صورت میں میرا کیا ہے اس میں, یہ سوچ لینا چاہیے آدمی کو, اور سامنے والے کے بارے میں یہ سوچنا چاہیے کہ بیچارہ اچھے دل کا معلوم ہوتا ہے, اچھی بات سنا تو اچھی بات کا تذکرہ کر رہا, میری حقیقت اسے معلوم نہیں ہے بیچارے کو, اس کے نتیجے میرے حوالے سے ذکر کر دی. اس کے سامنے کہہ دینا چاہیے کہ بھائی یہ ہمارا کچھ نہیں ہے, ہمارے بڑوں کی باتیں میں آپ لوگوں کو سنا دیا ہے, بالکل جیسا ہی جیسا کہ درمیان میں کوئی آدمی ایک بات پہنچا دیتا ہے, کسی تک آواز نہیں پہنچی, کوئی بازو والا پوچھ لیا, ارے بھائی کیا بولے یہ جملہ مول صاحب بیچ, کچھ بولے میں سن نہیں سکا, ذرا میرا ذہن دوسری طرف چلا گیا تھا, ذرا کیا بولے بولو بولے تو بول دیتا نہیں بول دیتا, بس ویسا اچھا معاملہ ہے, اتنا کا کیا مسئلہ ہے. اصل اندرون میں سمجھنے کی کیفیت یہ ہے, اس واسطے اگر کوئی واقعتا ہم کو ہماری غلطی بتائے خوش ہو جانا چاہیے. لکھنا تو بہت آسان ہے, دیکھو بھائی اس میں جو کچھ اچھا ہے یہ سب فضل الہی ہے, اس میں جو کچھ کمی ہے وہ میری اپنی کوتاہی ہے, بول کے اپن لکھ دیے سب. کوئی آگے بولا یہ کیا لکھ دیے جی, تم آپ کہاں کے فارغ ہیں, نہیں کہیں کہاں نہیں ہوں, تمہارے کو کیا معلوم اس میں کیا لکھا ہے, بس قبول ہی نہیں کرتا اس. ایسا نہیں, آدمی کو اپنی معرفت کا حاصل ہونا ضروری ہے, اس کے بغیر آدمی آدمی نہیں بنتا, اور جب تک کہ آدمی میں آدمیت نہ آئے اس وقت تک بڑا مسئلہ ہے, آدمیوں کے لیے بھی بہت بڑا مسئلہ ہے. انہیں ہمارے حضرت صوفی صاحب رحمۃ اللہ علیہ نے فرمایا, آدمیت آدمی میں اگر نہ ہو آدمی ہی ہے وبال آدمی, ورنہ آدمیت کی شان کیسی. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین, وہ ہے نا شان آدمیت. سیدنا یونس علیہ السلام کا تذکرہ قرآن پاک میں یوں آیا ہے کہ کہہ رہے ہیں لا الہ الا انت سبحانک انی کنت من الظالمین. عبدیت اور بندگی اور آدمیت تو یہ ہے, اسی لیے کہتے ہیں کہ یہ راستہ اپنے آپ کو مٹانے کا راستہ ہے. میں کچھ نہیں ہوں کا احساس پوری قوت سے زندہ ہو جانا اندر. اب ظاہر ہے کہ جہاں یہ تعلیم ہو اس تعلیم میں اگر کوئی کسی سے اس واسطے تعلق قائم کر لے کہ بھائی تھوڑے دن ان کے پاس میں رہ گیا تو کسی طریقے سے کوئی ایسی شکل بنی کہ انہوں اجازت دے دیے تو میں بھی اپنے علاقے کا ایک اچھا خاصا معروف و مشہور بزرگ بن جاؤں گا, بلکہ اگر کہیں ہے اندر چھپا ہوا تو سمجھنا چاہیے کہ اس لائن کی جی الف با بھی اسے سمجھ میں نہیں آئی. مٹانے کا راستہ ہے اپنے آپ. ہندوستان کے عظیم الشان عالم دین, علم کا پہاڑ, غیر مسلموں میں سے مختلف تنظیموں کی جانب سے اسلام کے خلاف کیے جانے والے مناظروں میں صرف ان کا نام آتا تھا تو مد مقابل اور دشمن بھاگ کھڑا ہوتا تھا. وہ کہا کرتے تھے کہ چار حرف جاننے کی اگر تہمت نہ ہوتی تو ایسا چھپاتا کہ لوگ میرا نام بھی نہیں جانتے تھے. ہمارے بڑوں کا تو یہ عالم تھا, پہچان نہیں سکتا تھا کوئی کہ یہ اتنی بڑی شخصیت ہے. اس کے برخلاف آج کل ہے کچھ نہیں, اتنا زیادہ باہر سے اوپر سے لبادہ اڑے ہوئے ہوتے ہیں کہ ایسا معلوم ہوتا ہے کہ دنیا بھر کا پورا علم انہی کے اندرون میں سمایا ہوا ہے, آتا جاتا کچھ نہیں. ایک مولانا صاحب تقریر کر رہے تھے ضرور, ایک صاحب بہت بھاری بھرکم لمبا چوڑا جبا ڈالے ہوئے, زبردست قسم کا پگڑا باندھے ہوئے اور اچھی خاصی بڑی گھنی داڑھی, آگے سامنے بیٹھ گئے تو یہ سمجھے کہ بہت غیر معمولی جی عظیم الشان علمی شخصیت آ کے بیٹھ گئی, ان کی تقریر گڑبڑا گئی اور زبان کچھ کہنے سے رک گئی. مگر بہرحال مولوی تھے, مولوی تو خاموش رہتا ہے نہیں, کچھ نہ کچھ بولتا ہی ہے, تو بہرحال وہ کچھ نہ کچھ بول پڑے. دیکھیں مولویوں کے بارے میں مشہور ہے ملا مولوی ہاں باشد کے چپ نہ شبد, کچھ نہ کچھ بہرحال بولے. بولنے کے بعد میں بیٹھ گئے تو وہ جو کچھ بولے جیسی بھی حالت میں بولے اس کے حساب سے بہت بڑی بات بولے تھے. وہ جو صاحب بیٹھے ہوئے تھے ان کے حساب سے بہت بڑی بات بولے تھے, مگر ان کے طبیعت پر جو تاثر تھا وہ یہ تھا کہ اتنے بڑا آدمی آ کر بیٹھا ہوا ہے تو ایسی صورت میں اب میں ان کے سامنے کیا بولوں. انہوں نے اپنی تقریر ختم کر دی. جب تقریر ختم کی تو وہ صاحب آگے بولے کہتے مولوی تو نے بہت بڑھیا بات کہی. تو انہوں نے کہا کہ ستیاناس ہو تیرا. तूने मेरी तकरीर खराब कर दी। है कुछ नहीं, ऐसा अपने आप को बनाए हुए हैं कि कुछ नहीं। और वहां यह था कि इस कदर अजीम शान उलूम और फुनून के हामिलीन थे, लेकिन पता ही नहीं चलता था कि इतना बड़ा शख्स। मिजाहिर उलूम सहारनपुर के इब्तदाई नाजिम, किसी मसले में अदालत में जाना पड़ा, मुतमिम किसी मसले में अदालत में जाकर बयान देने की जरूरत पड़ी तो जज ने हुक्म सादिर किया कि मजाहिर उलूम सहारनपुर के मुतमिम को हाजिर किया जाए। वो पहुंच गई इतला, हाजिर हो गए, वो पहुंच गए अंदर। तो उसने कहा मैंने मजाहिर उलूम के मुतमिम को बुलाया है, चपरासी को नहीं। तो उन्होंने कहा कि मैं ही मुतमिम हूं। इतने बड़े लोग, इसलिए असल चीज अंदरून का कमाल पैदा करने की कोशिश करो, ये जाहिरी टीप टाप के पीछे ज्यादा नहीं रहना। साफ सुथरे कपड़े पहनो, इस्लाम साफ सुथरा मजहब है, अल्लाह ने दिया है तो अच्छा भी पहन लो, कोई हरज नहीं है। लेकिन ये मत समझ लो कि इसी के साथ सब कुछ है। बल्कि एक बुजुर्ग ने लिखा है कि जिसका कपड़ा जितना पतला उसका दीन उतना पतला है। हम लोग बस इसी के पीछे पड़ गए, ऐसा कपड़ा होना वैसा कपड़ा होना। नौजवान बच्चे होंगे या बहुत सारे बोलते होंगे बाबाओं को, ऐसा होना कपड़ा वैसा होना, इतने रुपए का मीटर वाला रहना, उतने रुपए का मीटर वाला होना। बदन छुपाने के वास्ते कपड़ा चाहिए, अल्लाह ने दिया है तो ठीक है, कुछ सलीके तरीके का ले लीजिए, कोई हरज नहीं है। लेकिन उसके साथ में कुछ भी नहीं है। 25,000 रुपए की शेरवानी जी किसी खंबे को लगा दिए, मौजूद हो जाता खंबा जी। कपड़े से क्या है जी, ये समझ में आया। ये मत पूरी अंदर की है, बाहर की नहीं। सईदना बिलाल जिल्ला वन काले थे मगर अंदरून उनका उजला था। कितने पसंदीदा थे अल्लाह के हबीब के। सिद्दीक अकबर जैसी शख्सियत बिलाल के खरीदारों में उनका नाम है। इसलिए मुअज्जज दोस्तों अपने अंदरून को बनाने की मेहनत करना है। अपने अंदरून को बनाने में पहले ये समझ में आना कि मैं सरापा नकायस का मजमुआ हूँ। अल्लाह जल्ले शानहु ने बहुत बड़ी बड़ी नेमतें मुझे दी हैं, अभी नेमतों का कसब मेरा काम है। इन नेमतों के सही इस्तेमाल से मैं अल्लाह का पसंदीदा बनूंगा, और हर हर नेमत के इस्तेमाल में जिम्मेदार हूँ मैं इस बात का कि अल्लाह की मर्जी के मुताबिक जैसा उनको पसंद है उस नेमत का इस्तेमाल वैसा ही करूं। इसलिए अब पूरे अपने सरापा का जायजा लेने का एहतमाम करना है। एक बात तो मुझे ये नज्म सुनने के बाद, और चूंकि असर से पहले मगरिब से पहले भी यही मजमून चूंकि चल रहा था तो इसलिए सुनाई गई, एक दूसरी मख्तसर सी बात आपके खिदमत में, बिल्कुल सादी आम तौर पर हमारी जरूरतों से मुताल्लिक जो है वो भी अर्ज करना है। वो ये कि इस्लाम की जो तालीम है उसको आप तीन हिस्सों में बांट दीजिए। एक इस्लामी तालीम का हिस्सा है अकीदों का, दूसरे इस्लामी तालीम का हिस्सा है आदमी के बातिन से मुताल्लिक अहकाम का, तीसरा इस्लामी तालीम का हिस्सा है आदमी के जाहिर से मुताल्लिक अहकाम का। ये तीन किस्म के तालीमात हैं इस्लाम की। इसमें सबसे ज्यादा बुनियादी जो हिस्सा है वो अकीदों का है, और दूसरे दर्जे में उन अहकाम का है जिसका ताल्लुक बातिन से। मौलवी लोग भी अच्छी तरीके से समझे, दूसरे दर्जे में उन अहकाम का ताल्लुक है जो बातिन से है, अहमियत के एतबार से दूसरा दर्जा उसका है, और तीसरा दर्जा उन अहकाम का है जो जाहिर से मुताल्लिक है। और इनमें से कोई भी ऐसा नहीं है जो छोड़ दिए जाने के लायक हो, हर एक की अपने अपने अपनी जगह गैर मामूली अहमियत है। लेकिन इस वक्त में एक बात तो ये अर्ज करनी है कि सबसे ज्यादा बुनियादी जो हिस्सा है वो अकायद का है, और अकायद में भी सबसे ज्यादा बुनियादी जो अज्जा है वो तीन है। ایک توحید کا عقیدہ, دوسرے نبی رحمت صلی اللہ علیہ وسلم کی رسالت کا عقیدہ, اور تیسرے آخرت کا عقیدہ. ان میں توحید سے متعلق جو جز ہے تعلیم کا, عقائد کی, وہ لا الہ الا اللہ میں ہے. اللہ کو یکتا ماننا ذات میں, صفات میں, افعال میں. میں عام طور پر اکیلا یکتا کا لفظ ہی استعمال کرتا ہوں, تنہا کا لفظ نہیں استعمال کرتا ہوں. اگرچہ کہ ہمارے بزرگوں نے لکھا ہے کتابوں میں, مگر میں اسے استعمال کرنے میں تھوڑی سی احتیاط کرتا ہوں. اس لیے کہ تن, ہاں میں یہ جو تن ہے نا, یہ تن جسم کے واسطے استعمال میں آتا, اس لیے ذرا احتیاط کرتا ہوں. ان کا مفہوم وہی ہوتا ہے, ان حضرات کے لکھنے کا جو مفہوم ہے تنہا سے, وہ یکتا ہی ہے سواستے, وہ اس اعتبار سے ٹھیک ہے. اللہ اپنی ذات میں یکتا, اپنی صفات میں یکتا, اپنے افعال میں یکتا, اپنے وجود میں یکتا. اب ہم نے اللہ جل شانہ کی صفات کے بارے میں بالکل بچپنے سے ایک جملہ یاد رکھا ہے, وہ ہے آمنت باللہ کما ہوا بأسمائه وصفاته وقبلت جميع احکامه. اس کو اصطلاح میں کہتے ہیں ایمان مجمل. ہمارے ساتھیوں کو تھوڑا بہت کچھ نہ کچھ تبدیلی کر دینے کی عادت رہتی, اس کے نتیجے میں یہ دیکھتے کہ ایک ہے ایمان مفصل, تو بولے مفصل ہے تو پھر ایسی صورت میں دوسرا جو ایمان ہے اس کو بنا رہے ایمان مجمل, ایسا کرتے ہیں. ہر چیز کی اصلاح کرنا ہے نا, ایمان مجمل نہیں ایمان مجمل. مجمل بھی نہیں بولتے بہت سارے لوگ, ایمان مجمل ایمان مفصل بولتے ہیں. ایسا نہیں ہے, ایک ہے ایمان مجمل, دوسرے ایمان مفصل. یہ ایمان مجمل میں ہم نے پڑھا آمنت باللہ کما ہوا بأسمائه وصفاته, میں اللہ پر ایمان لایا ایسا ہی جیسے وہ ہیں اپنے ناموں اور صفتوں کے ساتھ, اور میں نے ان کے تمام احکام قبول کیے. اب ان کے ناموں میں ایک نام المحیی ہے کہ نہیں ہے, الممیت ان کا نام ہے, المعز ان کا نام ہے, المذل ان کا نام ہے, النافع ان کا نام ہے, الضار ان کا نام ہے, الباسط ان کا نام ہے, القابض ان کا نام ہے, الشافی ان کا نام ہے, ہے نا. میں نے ان کی صفات کو وہاں, صفات میں وہ یکتا ہے, نفع دینے میں وہ یکتا, وہی نفع دینے والے. ان کی حکمت میں, مصلحت میں کسی کو ضرر پہنچانا ہو تو ضرر پہنچانے والے بھی وہی ہیں. کام بنانا, کام نہیں بنانا, صرف ان کا ہی کام ہے کہ نہیں ہے. اب اگر کہیں دل و دماغ کے کسی گوشے میں یہ خیال ہو کہ اگر میں ماہ سفر میں کوئی کام کرا تو ناکامی ہو جاتی, بلکہ کہیں ہے کسی گوشے میں, تو ذرا سوچنا چاہیے کہ میں نے مانا ہے تو ان کو کیا مانا ہے. نظر نہیں آ رہے قاضی صاحب, ان سے پوچھا تھا میں ایک ہفتہ پہلے, آج کل تو آپ چھٹیوں پہ ہوں گے, بولے تو جی ہو سر محرم میں سفر میں چھٹی. کوئی اچھا کام کرتے ہی نہیں, خوشی کا کام کوئی نہیں کرتا. بنا کے رکھ لیے اپنی طرف سے کہ یہ منحوس مہینہ ہے, یہ منحوس تاریخ ہے, یہ منحوس وقت ہے. ہم لوگوں نے اپنی طرف سے یہ سمجھ لیا کہ اس میں کامیابی ہے, اس میں ناکامی ہے, اس میں عزت ہے, اس میں ذلت ہے, اس سے کام بنتا ہے, اس سے کام بگڑتا ہے. ایام جاہلیت میں یہ شعور تھا, کسی کام کے لیے کوئی نکلنا چاہتا, سامنے کوئی پرندہ بیٹھا ہوا نظر آتا تو اس پرندے کو اڑا دیتے. اپنی جگہ سے اٹھنے کے بعد دائیں طرف اڑ کے گیا, سمجھتے تھے کہ کام بنتا ہے, اور بائیں طرف اڑ کے گیا تو سمجھتے تھے کہ کام نہیں بنے گا, کام کرنا ہی چھوڑ دیتے. ہمیشہ پرندہ ساتھ رہنا کوئی ضروری نہیں, سامنے رہنا ضروری نہیں, تو اسی صورت میں کوئی کام کے واسطے نکلتے अब जानना चाहते कि काम बनेगा कि नहीं बनेगा, तो कंकर उठा के ऐसा फेंकते थे। वो टप्पा खाने के बाद दाएं तरफ मुड़ा तो समझते थे कि काम बनेगा, जाते थे, और अगर बाएं तरफ मुड़ गया तो समझते थे काम नहीं बनेगा। वो जमाने में वो टर्न करने का फन नहीं था। बाल फेंकने वाला ऐसा फेंकता, सामने वाला ये समझता कि इधर आएगा, हालांकि वो टप्पा खाने के वाले दूसरी तरफ चले जाते। वो जमाने में वो फन अभी इजाद नहीं हुआ था। अब तो वो हाथों से पकड़ पकड़ के और नाखूनों से दबा के और मोटे पेटों पे घस घस के पता नहीं क्या करते। अब आज भी घर से कोई बाहर सुबह सुबह उठा समझी, दरवाजा खोलते ही सामने से बिल्ली भाग गई। अजीब और अजीब किस्म का ख्याल, वापस जाके सो जाता करते। बदअकीदगी की इंतहा है। किसी जमाने में बचपन में सुनते थे कि साहब घर पे आके कौवा पुकारा तो मेहमान आते, बोल चूल्हा बड़बड़ाया तो लड़ाई होती, बोल हथेली खुजाई पैसे आते, तलवा खुजाए तो सफर गुजारना पड़ता। ऐसे अजीब गरीब किस्म के तवाहमात में आज उम्मत गिरफ्तार हो गई। पहले सबक पढ़ाया गया है कि मैं अल्लाह की जात पर ईमान लाया ऐसा जैसा कि वो अपने नामों और सिफतों के साथ हैं, उनका नाम नाफे है नफा देने वाले वो हैं, उनका नाम जार है नुकसान देने वाले वो हैं, उनका नाम मुइज है इज्जत देने वाले वही हैं, उनका नाम मुजिल है जिल्लत देने वाले वही हैं, कामयाबी नाकामी सब उनके हाथ में है, कामों का बनना बिगड़ना सब उनके कब्जे कुदरत में है। हाँ एक चीज मनहूस है, उसे आप जहन में रखें कि वो क्या है। मनहूस चीज बदअमली, इससे नुकसान होता है। याद अल्लाह पाक ने कुरान पाक में फरमाया ज़हर अल फसाद फिल बर वल बहर बिमा कसबत अयदी नास, खुश्की में तरी में जितना बिगाड़ फैला है वो सब के सब लोगों के उनके अपने हाथों से किए हुए अमाल का नतीजा है। बदअमली नहुसत है, बस गुनाह ये है नुकसान देने वाली चीज। एक बड़ी चिड़िया होती, उसका सर बिल्ली के जैसा होता। बड़ी चिड़िया उसको बोलते हैं, और आमतौर पर लफ्ज उल्लू इस्तेमाल होता है उसके लिए। बिल्कुल बिल्ली के जैसा सर रहता है उसका, उसके बारे में गलत किस्म के तसव्वुरात कायम करके रखी। जहां बैठ जाता वो जगह उजड़ जाती। इस्लाम की तालीम में सबसे पहली और बुनियादी तालीम अकायद की, और अकायद में सबसे अहम तरीन अंसर तौहीद का, और तौहीद में इसमें हलाल और कमजोरियों का ये आलम है। लोगों को ये नहीं मालूम है कि भाई ऐसा ये जो होता है हिस्सा क्या है इसका। आदमियों में मुख्तलिफ किस्म के आदमी होते हैं, कुछ लोग वो होते हैं जो अकेले नहीं रह सकते, हमेशा चार आदमियों के साथ ही रहता हूँ, अकेला रहना बर्दाश्त नहीं करता। और बाद लोग क्या बोलते हैं, एक सुई की जगह रहना है भाई, कहीं जाना कोई आना आना जाना ऐसी जगह रहना चाहिए, बिल्कुल एक सुई से सुकून से रहना चाहता हूँ। बाद लोग बोलते दो किस्म के आदमी हो गए ना, एक जलवत पसंद और एक खलवत पसंद। दो किस्म के हो गए कि नहीं हो। जानवर भी दो किस्म के होते हैं, अपने से मानुस भी होते हैं, अपने से मुतवाहिश भी रहते हैं, क्या नहीं। दोनों किस्म के जानवर हैं, जैसे बिल्ली है इंसानों से कैसा मानुस रहती, आती बाजू बैठ जाती, गोद में बैठ जाती, हाथ पे चढ़ जाती, दी दस्तरखान पे आके बाजू बैठ जाती, मानुस रहती। बाज ऐसे रहते कि उनको कितना भी आप पकड़ के रखो, अगर उनको जाने का मौका मिल गया फौरन भाग जाते, है कि नहीं। इसी तरीके से परिंदों में भी एक निजाम है, परिंदों का भी एक मिजाज होता है। कोई परिंदा खलवत पसंद होता है, उनमें से एक ये परिंदा भी है। ऐसी जगह जहाँ किसी किस्म का शोर ना हो, हंगामा ना हो, गड़बड़ ना हो, आवक ना हो, जावक ना हो, जी लड़कों का शोर गुल ना हो, ऐसी जगह रहने का उसका मिजाज रहे। अब जब कभी भी लोग उसे देखे वैसी जगह देखे जो वीरान थी। जब कभी भी देखे वैसी ही जगह देखे जो जगह वीरान थी, तो उसके नतीजे में एक नतीजा अख्ज कर लिए, वो ये कि इन्हें जहां बैठता वो जगह उजड़ जाती। नतीजा अख्ज करने में मामला उल्टा कर दिए, लफ्ज के बदलने से, जुमलों के आगे पीछे कर लेने से कैसे अकीदे में सेहत और अकीदे में बिगाड़ आ सकता है आप अंदाजा लगाइए। नतीजा ये अख्ज करे कि ये जहां बैठता है वो जगह उजड़ जाती है, हालांकि सही इल्म ये था कि यूं कहना चाहिए था कि जो जगह गैर आबाद होती है ये उसी जगह बैठता है। बिल्कुल पलट गया ना मजमून, या नहीं पलटा? वो बैठता है इसी जगह पर है जो आबाद ना हो, उसका मिजाज है वो, ऐसा नहीं है कि उसके बैठने से कोई जगह उजड़ जाती हो। बनाना बिगाड़ना ये सब अल्लाह के कब्ज़े कुदरत, इसीलिए किसी महीने को मनहूस नहीं समझें, किसी साथ को मनहूस न समझें, किसी तारीख को मनहूस न समझें। इसमें कोई नफे नुकसान की तासीरात अल्लाह ने जाती तौर पर नहीं रख रखी, सब अल्लाह के कब्ज़े कुदरत में आई भाई। इस्लाम की तालीम के तीन हिस्से, पहला हिस्सा अकायद का, दूसरा हिस्सा बातनी अहकाम का, और तीसरा हिस्सा जाहिरी अहकाम का। अकायद वाले हिस्सों में सबसे पहला अंसर तौहीद का, और तौहीद में अल्लाह जल्ले शानहु की जात सिफात और उनकी अफाल को तस्लीम करने का, कि किसी गैर को न नाफे समझो न जार, न मुइज समझो न मुजिल, न काबिज समझो न बासित, जिंदगी का कोई सा भी मसला मखलूक के साथ वाबस्ता न करे। नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इसकी वजाहत की और यूं फरमाया कि अगर अल्लाह तुमको कोई फायदा देना चाहे तो पूरी दुनिया नहीं रोक सकती, और अल्लाह तुमको कोई नुकसान देना चाहे तो पूरी दुनिया तुमको उस नुकसान से बचा नहीं सकती। सब उनके कब्जे कुदरत में, इसलिए नजर हमारी हर मामले में अल्लाह जल्ले शानहु की ज़ाते आली के ऊपर। हाँ, जो हालात पेश आ जाए उन हालात में ये मालूम करो कि जिस अल्लाह ने ये अकीदा दिया उस अल्लाह ने और क्या हुक्म दिया, वो हुक्म पूरा करो। मसलन शिफा देने वाले अल्लाह है, मगर उसी अल्लाह ने अपने हबीब के तवस्सुल से बताया कि इलाज करो, दवा खाइए, तबीब हाजिर को बताइए, उनका हुक्म है इसलिए बताना है, बस इससे बढ़ के कुछ नहीं। जो उनसे हालात आ रहे हैं उन हालात में, उन हालात के भेजने वाले की क्या तालीम है, क्या हिदायत है, क्या हुक्म है, बस उसकी रियायत कर लेना चाहिए। ये दूसरी चीज है भाई जिसकी तरफ माह सफर की आज 3-4 तारीख हो गई है शायद, इसलिए सुनाया गया कि हमारे पास में बहुत चलता है माह सफर उसकी 13 तारीख, और जनाब उस सिलसिले में वो पता नहीं क्या क्या लोगों के घरों से अजीब गरीब किस्म के तवहमात पाए जाते हैं। इन सब का इस्लाम से कोई ताल्लुक नहीं है, बदअकीदगी से अपने आप को बचाने का एहतमाम करना चाहिए। तो ये दो बातें हुई, एक अपनी जात को पहचानना, और दूसरे ये अकायद के सिलसिले में तौहीद के दामन को मजबूती के साथ थामे रखना, कि सबसे पहला मुतालबा तौहीद का है। बाकी दूसरे जो अहकाम है इनमें से कोई हुक्म कम अहमियत वाला नहीं है, अपनी अपनी जगह पर गैर मामूली अहम है। इस वास्ते किसी से भी बेइत्तनाई नहीं बरतना है, लेकिन हर एक को उसके अपने मकाम पर रखे कि अकायद की दुनिया में आदमी इंतहाई मजबूत और मुस्तहकम रहे, ताकि कल क़ियामत के दिन आमाल में होने वाली कोताही पर तो उम्मीद है परवरदिगार आलम से कि अगर उनकी नवाजिश हो जाए तो काम बन जाएगा। लेकिन ये शिरकिया और कुफरिया जो अकीदे होते हैं, इन सब से अपने आप को बचाते रहने का पूरा एहतमाम भी करना है, और परवरदिगार आलम से दुआ भी मांगते रहनी है कि हम ताला हम लोगों को खालिस तौहीद और कमाल ईमानी और सिफात ईमानी से आरास्ता करे, इसकी दुआओं का एहतमाम। اللهم صل على سيدنا محمد وعلى آله وأصحابه أجمعين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم أعنا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية اللهم وفقنا لما تحب وترضى وأصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين وصلي وسلم وبارك على سيد المرسلين والحمد لله.